نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تعسر وتمم بالخير. اسماء الحسنى پر تدبر کے سلسلے میں ہم اللہ تعالیٰ کے پیارے نام البرو، جو بعض دفعہ البارو سے بھی بولا جاتا ہے، اس پہ غور کریں گے. دونوں لفظ البر اور البار، دونوں کا روٹ ایک ہی ہے. اس کا مطلب ہوتا ہے بڑا ہی محسن. بار اور اس کا روٹ ہے. سورۃ طور کی آیت 28 میں آتا ہے، انہو ہو البر التر، انہو ہو البر الرحیم، وہ واقعی بڑا محسن رحیم ہے. اسی طرح سورۃ ابراہیم کی آیت 32 سے 34 میں بھی اللہ تعالیٰ فرماتے ہیں، اللہ تعالیٰ وہی تو ہے جس نے زمین اور آسمانوں کو پیدا کیا اور آسمان سے پانی برسایا، پھر اس کے ذریعے سے تمہاری رزق رسانی کے لیے طرح طرح کے پھل پیدا کیے، جس نے کشتی کو تمہارے لیے مسخر کیا کہ سمندر میں اس کے حکم سے چلے، اور دریاؤں کو تمہارے لیے مسخر کیا، جس نے سورج اور چاند کو تمہارے لیے مسخر کیا کہ لگاتار چلے جا رہے ہیں، اور رات اور دن کو تمہارے لیے مسخر کیا، جس نے وہ سب کچھ تمہیں دیا جو تم نے مانگا. یہ ہے البار، وہ دیتا ہے جو انسان مانگتا ہے، انسان کی فطرت کی ہر مانگ کو پورا کرتا ہے. زندگی میں جس چیز کی طلب ہوتی ہے وہ دیتا ہے. انسان کی بقا، اس کا ارتقاء، اس کی دنیا میں موجودگی، اس کی فنا، سب اللہ تعالیٰ کے ہاتھ میں. جس جس چیز کی ضرورت انسان کو زندگی میں ہوتی ہے اللہ سب کچھ دیتا ہے، کیونکہ سب سے بڑا محسن وہی ہے. سورۃ نحل کی آیت 4 سے 16، 4 to 16 میں بھی اللہ تعالیٰ نے اپنے کچھ احسانات کا تذکرہ فرمایا کہ جس نے ایک ذرا سی بوند سے انسان کو پیدا کیا، اور پھر دیکھتے ہی دیکھتے وہ ایک جھگڑالو انسان بن جاتا ہے. اس نے جانور پیدا کیے جو جس میں ہمارے لیے پوشاک رکھی، خوراک رکھی. پڑھیں گے آپ تو دیکھیں گے کہ ایک ایک چیز کو اللہ تعالیٰ نے گنوایا. جانور ہمارا سامان ڈھوتے ہیں، ہماری چیزوں کو ایک جگہ سے دوسری جگہ لاتے ہیں، فائدے کی چیزیں اس نے پیدا کی. کسی نے ہم پہ کبھی اتنے احسان کیے ہوں گے؟ صرف اگر قرآن پاک کو اس نگاہ سے آپ دیکھیں تو آپ کو بیسیوں کیا سینکڑوں آیتیں ملیں گی جو اللہ کی نعمتوں کو جمع کر رہی ہیں. اگر آپ پورے قرآن کو پڑھتے ہوئے شروع سے پہلے پارے سے لے کر آخری تک ایک لسٹ بنا لیں کن کن نعمتوں کا تذکرہ، تو آپ حیران رہ جائیں گے کہ وہ چیزیں جن کو ہم نے کبھی نعمت سمجھا ہی نہیں، وہ البرو نے ہمیں دیں، ہم پہ احسان کیے. دنیا میں کوئی ایک چھوٹا سا احسان کر دے تو ہم جھکے جاتے ہیں، دبے جاتے ہیں. لیکن وہ ذات جس نے جانور، پانی، کھیتیاں، انگور، کھجور، زیتون، پھل، پھول، سورج، چاند، ستارے، زمین، رنگ، پھل، کیا کچھ پیدا نہیں کیا. ایک ایک کونے پہ نظر ڈال کے دیکھیں گھر کے، آپ کو اللہ کے احسانات دکھیں گے. اس کے احسانات کے نیچے انسان اپنے آپ کو دبتا ہوا محسوس کرتا ہے. سمندروں کو دیکھ لیں، اس میں تازہ تازہ گوشت، گہنے، زیورات، موتی، گونگے، کشتیاں، پانی، پہاڑ، پہاڑوں پہ موجود سبزہ، پھل، پھول، ستارے، کیا کچھ ہے. اسی طرح سورۃ نحل کی آیت 78 سے 81 میں بھی اللہ تعالیٰ نے ایک اور احسان کا تذکرہ کیا کہ تم کو تمہاری ماؤں کے پیٹوں سے نکالا، اس حال میں کہ تم کچھ جانتے ہی نہ تھے، پھر تمہیں کان دیے، آنکھیں دیں، سوچنے والا دل دیا تاکہ تم شکر گزار بنو، پھر پرندوں کی طرف اشارہ کیا کیسے زمین و آسمان کے بیچ میں اڑتے ہیں، پھر گھروں کی بات کی، جانوروں کی کھالوں سے گھر بنانے کی بات ہوئی، اون اور بالوں سے پہننے والے کپڑے، لباس، سویٹر. مجھے تو ایسے لگ رہا ہے کہ وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا. کبھی گرمی کا لباس، کبھی سردی کا لباس، کبھی جنگ میں کام آنے والے لباس، جس بندے کو اتنی نعمتیں ملیں تو دینے والی ذات کے ساتھ انسان کا تعلق کیسا ہونا چاہیے؟ کیا اس کو اپنے آپ کو رب کے سامنے بالکل ایک جھکے ہوئے جانور سے زیادہ نہیں جھکانا چاہیے؟ پھر اگر کوئی یہ سوچے کہ یہ نعمتیں خود ہی مل گئیں، ایسے ہی مل گئیں، میری قابلیت، میری خوش قسمتی، بس یہ تو ہونا ہی تھا، یہ تو میری محنت، یہ تو میرے بڑوں کی محنت، تو آپ سوچئے کہ پھر اس سے بڑا احسان نافراموش کون ہوگا؟ اور تو اور، جو اس نے احسان کیے، اس نے انسان کی روحانی ترقی کے لیے کتابیں، صحیفے بھیجے، انبیاء کرام کو بھیجا، اور احسان دیکھیے، گناہگار انسان جب اپنے گناہ پہ شرمندہ ہو کے توبہ کرتا ہے، اللہ اس کے گناہوں کو معاف کر دیتا ہے، اس کو مکذبین میں نہیں شامل ہونے دیتا، کیا یہ اللہ تعالیٰ کے احسان نہیں؟ اور اگر البرق کو دیکھنا ہے تو سورۃ الرحمن کو پڑھ لیں، بار بار اللہ تعالیٰ کہتا ہے فبأي آلاء ربكما تكذبان، تم اپنے رب کی کون کون سی نعمتوں کو چھٹلاؤ گے؟ اسی سورت کی آیت 39 میں اللہ تعالیٰ کہتے ہیں کہ دیکھو، جب تم مجرم بن کے اپنے رب کے سامنے پیش کیے جاؤ گے، پھر ہم دیکھیں گے کہ تم ہمارے کس کس احسان کا انکار کرتے ہو۔ سورۃ تکاثر میں آتا ہے لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ، البتہ ضرور تم پوچھے جاؤ گے اس دن نعمتوں کے بارے میں۔ ذرا سوچئے گا اس پہ، کسی ایک ایسے انسان کو سوچئے جس نے کبھی کوئی ایک احسان کیا ہو۔ مثلا کوئی کسی کو اپنا گردہ دے دے، کیا خیال ہے ساری زندگی اس کے سامنے آنکھیں اٹھیں گی؟ کوئی بلڈ ہی دے دے، کوئی تھوڑا سا وقت دے دے، کچھ مال دے دے، لوگ اپنی اترن دے دیتے ہیں غریبوں کو، اور وہ غریب ساری زندگی ان کے سامنے پھر جھکتے پھرتے ہیں۔ تو ضرورت ہے اس بات کی کہ البر کے بوجھ کو، اس کے وزن، اس کی نعمتوں کو محسوس کیا جائے، کیونکہ جو بندہ محسن کے ساتھ اچھا معاملہ نہیں کرتا، وہ کبھی بھی قابل بھروسہ انسان نہیں ہو سکتا۔ ساری دنیا کے لیے آپ اچھے ہوں، اگر آپ نعمتیں دینے والے کی قدر نہیں پہچانیں گے تو کوئی بھی انسان آپ کو اچھا نہیں کہے گا۔ آپ لسٹ بھی بنا سکتے ہیں کہ اللہ تعالیٰ نے مجھے کیا کچھ دیا ہے، پھر ان ساری چیزوں کو جمع کر کے لکھیں کہ میں اس کے بدلے میں کیا کر رہی ہوں۔ نہ شکری کے شکر گزاری۔ ایک کسی کا کال بڑا اچھا یاد آ گیا، انہوں نے کہا کہ دیکھو، ہر دن جب سورج نکلتا ہے، صبح ہوتی ہے، کتنی نعمتیں تمہاری طرف آتی ہیں، سورج، روشنی، بھوک میں کھانا، سارا دن نعمتیں کھاتے کھاتے رات کرتے ہو، کبھی تم بھی تو سوچو کہ اس کے جواب میں رات کو تمہارا کیا جاتا ہوگا اوپر، تم کیسے اعمال بھیج رہے ہو اللہ کی طرف۔ میرا اللہ، یہ سوچ کر تو انسان واقعی غمزدہ ہونے لگتا ہے۔ اللہ اکبر، اللہ تعالیٰ خود ہی کہتے ہیں کہ لوگو، تم میری نعمتوں کو لکھ نہیں سکتے۔ وَلَوْ أَنَّمَا فِي الْأَرْضِ مِن شَجَرَةٍ أَقْلَامٌ وَالْبَحْرُ يَمُدُّهُ مِن بَعْدِهِ، کہ اگر زمین کے سارے درخت قلم بن جائیں اور سمندر سیاہی میں بدل جائیں، اور اس کے ساتھ سات سمندروں کی سیاہی اور مل جائیں، سب مدد کریں لیکن تمہارے رب کی باتیں پوری نہیں ہوتی۔ کیسے پوری ہوں؟ اس لیے کہ اس نے جو کچھ دیا اور جو ہم نے دیکھ لیا، اور کچھ ایسی چیزیں ہیں جن کو تو ابھی ہم نے جانا بھی نہیں، ہمارے اپنے جسم کے اندر کتنی مشینیں کام کر رہی ہیں جن کو ابھی تک ہم نے محسوس ہی نہیں کیا۔ چلتے ہیں، پھرتے ہیں، کچھ احساس نہیں ہوتا، پتہ تب چلتا ہے کہ اس نے دیا ہوا تھا، جب وہ چھن جاتی ہے نعمت۔ دن بھر چلتے پھرتے دوڑتے بھاگتے ہیں، لیکن جب گھٹنوں میں دردیں ہوتی ہیں، پھر کہتے ہیں ہائے، یہ بھی کوئی نعمت تھی۔ تو اس کا سب سے بڑا احسان تو یہ کہ اس نے انسان بنایا۔ نہ بناتا انسان، ہمیں کس کی طاقت تھی کہ انسان بنتے؟ کوئی ایسا لوتھڑا پیدا ہو جاتا ہماری ماؤں کے گھر میں کہ جس کو انسان تو کیا، جانور بھی نہ سمجھ سکو۔ پھر دیکھیے کہ مسلمان بنایا، اسلام دیا، اپنی کتاب سے جوڑا، توبہ کی توفیق دی، اپنا خوف دیا، اپنی گندگی صاف کرنے کی توفیق دی۔ صرف اسی کو ہی دیکھ لیں، اگر ہماری گندگی کوئی اور صاف کرتا تو کیا ہوتا؟ जिस्म का एक एक हिस्सा वैसा बनाया जैसा होना चाहिए। इंसानों पे नहीं उसके एहसान, जानवरों पे भी उसके एहसान है। ऐसे लगता है कि हर एक को बिल्कुल वैसा बनाया जैसा बनाना चाहिए। कानों को देख लें, उसके अंदर इतने कर्व्स डाल दिए कि कोई कीड़ा अंदर जाना भी चाहे तो नहीं जा सकता। जानवर अपने कान साफ नहीं कर सकते तो उनके कानों पर इतने बाल उगा दिए कि जो मिट्टी और गंदो गर्दो गुबार को वैसे ही बाहर रहने दें, कीड़े मकोड़े अंदर जाने ही ना दें। पानी में रहने वाले जानवर, बतख और इस तरह की मुर्गाबियाँ, उनके कानों के पर्दे बाहर से बंदी कर दिए कि कहीं अंदर पानी ना चला जाए। चलने का देखिए, बैठने का अंदाज देखिए, आंखों को देखिए, सात पर्दों से आंखों के नूर की हिफाजत की। सबसे नाजुक उस गिना जाता है आंख। एक ऐसे घड़े में जाके आंख रख दी कि इधर उधर हड्डियों की दीवारें लगा दी, कहीं नाक की हड्डी, कहीं माथे की हड्डी, के कुछ अगर हो भी तो इस हड्डी की वजह से आंख बच जाए। फिर पलकें, पपोटे, जरा सी चीज सामने से आई तो बंद हो गए। कौन है? अलबार है। दिमाग में तो ऐसे लगता है कि पूरे कंप्यूटर फिट कर दिए, पूरा बिजली घर बना दिया, जो हर वक्त बिजली पैदा करता है, जो मुख्तलिफ ताकत की चीज़ें पैदा करता है, जिससे सारे जिस्म का काम चलता है। नाक को देखिए, उसके अंदर कितने सुराख हैं। बाल फिल्टर के लिए अंदर बाल लगा दिए, वाइपर्स लगे हुए हैं छोटे छोटे। ऐसी रतूबत पैदा कर दी कि अंदर गंदी चीज़ें जा ही ना सकें। सूंघने की ऐसी हिस दे दी कि सूंघ के पता चल जाए कि क्या ठीक है क्या गलत है। और गले को देख ले, हलक के अंदर कैसे खिड़कियां लगा दी। खाना अपनी जगह पे जाता है, सांस अपनी जगह से निकलता है। फिर मैदे की जो नाली है उसको ही देख ले, कैसे बना दिया कि खाना एक दफ़ा नीचे चला जाए तो ऊपर ना आए। हम खाना खा के लेटते और खाना ऊपर आ जाता। गंदगी निकलने के रास्तों को देख लें, इस तरह वन साइडेड बनाती है कि एक दफ़ा गंदगी बाहर जाएगी तो अंदर ना आए, वरना क्या होता? अपनी गंदगी खुद ही बर्दाश्त ना कर सकते। कितने जरासीम रगों के अंदर रात दिन बगैर थके और आराम किए हुए अपनी ड्यूटीज़ को सर अंजाम दे रहे हैं। एंटीबॉडीज़, ज़रा देखा जिस्म में कोई जरासीम दाखिल हुआ, झटपट जाके हमले कर दिए। जहाँ कहीं हमारी रगों ने देखा कि गंदा मादा खून में आ रहा है तो अपनी दीवारों से उनको निगल लिया। अल्लाह अकबर। हाफ़िज़ा क्या है? मेमोरी क्या है? याद करना, कुव्वते ख्याल, सोचना, तदब्बर करना। सिर्फ ब्रेन को देख लें, इतना रकीक होता है कि शायद ही कुछ 10% दिमाग के ऑपरेशन आज भी कामयाब होते होंगे। इतना गूदा अंडे की झिल्ली की तरह का देखें और उसको खोपड़ी की हड्डी के अंदर रख दिया कि कहीं से चोट ना लग जाए। और उसके अंदर से सारी मैसेजिंग हो रही है, वही खौफ, वही डर, वही फैसला, डिसीजन पावर। जिस्म के मसल्स को देखें, जब हिलाते हैं तो पता ही नहीं चलता कैसे हिल रहे हैं, कहीं खुलते कहीं बंद होते। दर्द हुआ तो पूरे जिस्म को पता चल जाता है कि यहाँ दर्द है। मक्खी बैठती है नाक पे और दिमाग से पैगाम जाता है हाथ को कि मक्खी को हटाओ। नींद क्या है? नींद कैसे आ जाती है? अल्लाह ने जमाइयाँ पैदा कर दी कि अब सो जाओ, थोड़ी ऑक्सीजन ले लो, थोड़ा काम कम करो ताकि जिस्म तुम्हारा ठीक हो। भूख कैसे लगती है? अगर भूख ही ना लगती, क्या ये मोहसिन का एहसान नहीं है? भूखे मर जाते हमें पता ही ना चलता कि भूख लगी हुई थी। और दिमाग की इतनी बारीक रगें पूरे जिस्म में मवासलाती निज़ाम को संभाले हुए हैं। कहाँ से पैगाम कहाँ जाता है? बाल की एक एक जड़ तक उसका पैगाम जाता है, पलकों तक, उसके अंदर तक ऐसे ऐसे सिस्टम लगे हुए हल्के हल्के जोड़ कि कहीं कुछ हो जाए उसका पैगाम दूर से दूसरी तरफ जाता है। तो क्या ये अलबार का एहसान नहीं है? ये उस मोहसिन के एहसान आता है जिसको भुला के जीते हैं, तभी तो खुश हैं। एक दफ़ा उसके नेमतों को, उसके एहसानात को देख लें, कभी सर नहीं उठा सकते। हमारा इस नाम के साथ ताल्लुक़ क्या होना चाहिए कि उसके एहसानों को माने, हम भी दूसरों पर एहसान करें, ख़ुद पे एहसान करें, गलत कामों से ख़ुद को बचाकर, जहन्नम का ईंधन बनने से बचाकर, जिस ज़ात ने हमारे जिस्म को इतने प्यार और इतनी मोहब्बत से बनाया, क्या हम उसको जहन्नम में गिरा देंगे? अल्लाह नहीं चाहता कि जिस मशीन को मैंने इतने प्यार और इतनी मोहब्बत से बनाया, तुम गलत काम करके उसको आग में डलवाते हो। तो उस मुहसन के एहसान का यही बदला है कि उसको भी याद रखा जाए और ख़ुद को गलत कामों से बचाया जाए। अल्लाह ताला से दुआ है कि हमें गौर व फ़िक्र करने वाला दिल दिमाग दे दे, समझ दे दे, नाफरमानियों से बचा कर फरमाबरदारियों के रास्ते में लगा दे, और हमें एहसान फरामोश बनाने की बजाय एहसान को समझने वाला बना दे, मानने वाला बना दे, हमारे दिल के बंद दरवाज़ों को अल्लाह खोल दे। सुभान रब्बिका रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अलल मुरसलीन वल हम्दुलिल्लाहि रब्बिल आलमीन।